अमेरिका साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा सृजना बुढाथोकी र सावित्री गिरीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकीलाई खुला दिशा मुक्त घोषणा गर्न वार्षिक लाखौं खर्च। बर्दिया राष्ट्रिय निकुञ्जभित्र नदी जन्य पदार्थ उत्खनन गरी निकासी गर्ने तयारी।
कर्णाली प्रदेशको हिमाली क्षेत्रका डिपोमा चामल अभाव। भेरी बबई डाइभर्सन आयोजनामा लागेको ताला खुल्यो।
बाल विवाह गर्ने रोल्पाका एक जोडी विवाह मण्डप बाटे पक्राउ। सीमा विवाद समाधान गर्न केन्द्रलाई प्रदेश साथ सरकारको आग्रह।
र प्युठानको जिल्ला अस्पतालमा एक सुत्केरीको मृत्यु। डोल्पामा लोपोन्मुख वन्यजन्तु हिमचितुवा गणना सुरु।
नयाँ सुट जुत्ता ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा बाँकेलाई खुला दिशामुक्त घोषणा गर्न वार्षिक लाखौं खर्च लाग्ने गरेको तर उपलब्धि प्रभावहीन भएको खबर लिएका छौं। बाँकेलाई खुला दिशामुक्त घोषणा गर्न वार्षिक कति रकम खर्च हुन्छ त्यो पनि निरन्तर 6 वर्षदेखि। चालु वर्षमा हाम्रो कार्यालयबाट 40 लाख जति खर्च हुँदैछ। गत वर्ष योभन्दा बढी थियो। जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका डिभिजन प्रमुख इन्जिनियर राजकुमार चौधरीले भन्नुभयो, तर पनि बाँकेलाई अझै खुला दिशामुक्त घोषणा गर्न सकिएको छैन। खुला दिशामुक्त क्षेत्र घोषणाका लागि केही अन्तर्राष्ट्रिय गैर सरकारी संस्था पनि लागि परेका छन्। उनीहरूले चर्पी निर्माणको फाइदाबारे जनचेतना फैलाउँदै आएका छन्। त्यससँगै उनीहरूले पूर्ण सफाईका नाममा हात धुन समेत सिकाउँछन्। जिल्ला समन्वय समिति र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिसँग अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाले समन्वय गर्दै आएका छन्। शौचालयको पहुँच र सरसफाईमा मध्यपश्चिमका 16 जिल्ला मध्ये सबैभन्दा पछाडि बाँकेमा देखिएको हो। सरकारले सन् 2017 नेपाललाई खुला दिशामुक्त घोषणा गरे पनि जिल्लामा प्रभावकारी काम हुन सकेको छैन। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खननका लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ। निकुञ्जको मुटु मानिने लालमाटी क्षेत्रमा पर्ने कर्णाली नदीको पूर्वी भंगालो गेरुवा र पश्चिम भंगालो छुट्टिने ठाउँबाट पूर्वतर्फ उत्खनन गरेर 60,000 घनमिटर नदीजन्य पदार्थ निकासी गर्न निकुञ्ज प्रशासनले प्रक्रिया अघि बढाएको छ। निकुञ्जभित्र वन्यजन्तुलाई पानी अभाव भएको कारण खुलाएर अघि बढाएको प्रक्रिया वातावरण संरक्षण ऐन विपरीत छ, जसले गर्दा निकुञ्जभित्रको करोडौं मूल्य बराबरको नदीजन्य पदार्थ कौडीको भावमा बिक्री हुने स्रोतको भनाई छ। नदीजन्य पदार्थ निकासीले विकास निर्माण कार्यमा सहयोग पुग्ने निकुञ्ज प्रशासनले कार्यविधिमा खुलाएको छ। कैलालीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना रानी जमराले नदीको बहाव परिवर्तन गर्दा वन्यजन्तुलाई पानीको समस्या भएको कार्यविधिमा उल्लेख छ। आज निर्मल घिमिरेले नागरिक दैनिकमा समाचार लेख्नु भएको छ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा रहेका 27 खाद्य डिपोले चामल अभाव भएको जनाएका छन्। उनीहरूले नेपाल खाद्य संस्थानलाई मागपत्र पठाएर थप 92,000 क्विन्टल चामल नपठाए खाद्य संकट आउने जनाएका छन्। कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट तथा प्रदेश साथको बाजुराको कवाडी क्षेत्रमा चामल अभाव छ। चामल अपुग भएका डिपोमा कर्णालीसँगै प्रदेश सातको बाजुराको डिपो पनि छ। संस्थानको हुम्ला शाखा कार्यालयले 10,000 र डिपोहरू सर्केगाँडले 8,000, देउलीले 5,000, श्रीनगरले 3,000 तथा छप्रेला पुइमाले 8,000 क्विन्टल चामल माग गरेका छन्। नयाँ पत्रिकामा नवराज तामाङले खबर लेख्नु भएको छ।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देशीय आयोजनामा लागेको ताला खुलेको छ। आयोजना र प्रभावित क्षेत्रका बासिन्दाबीच बुधबार माग पूरा गर्ने लिखित सहमति भएपछि ताला खुलाइएको हो। स्थानीय बासिन्दा र मजदूरले मंगलबार प्रभावित क्षेत्रको विकासका लागि विगतमा गरिएको प्रतिबद्धता पूरा नभएको र कामदारलाई पनि विभेद गरिएको भन्दै तालाबन्दी गरेका थिए। आयोजनाले अधिकांश माग पूरा भइसकेका र केही वर्खा अगावै पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय बासिन्दा ताला खोल्न सहमत भएका हुन्। विभिन्न बहानामा नेपाली कामदारलाई निकालेको भन्दै स्थानीयले आयोजनाको ध्यान आकर्षण गराएका थिए। भेरीको पानी सुरुङ मार्गबाट बबईमा मिसाई एकैपटक सिंचाई र विद्युत सेवा दिइने यो आयोजना सुर्खेतमा निर्माणाधीन छ। आयोजना प्रमुख शिवकुमार बस्नेतले कुल 12 मध्ये 4 किलोमिटर सुरुङ खनिसकिएको बताउनु भएको छ। आज कान्तिपुरमा समाचार छ।
बाल विवाह अभियोगमा प्रहरीले रोल्पा नगरपालिका 2 वाली गाउँ स्थित मण्डपबाट 1 जोडीलाई पक्राउ गरेको छ। कानून विपरीतको विवाहमा शरीक दुलहा राजकुमार खड्कासहित दुलहीलाई प्रहरीले हिजो पक्राउ गरेको हो। प्रहरीका अनुसार उमेर नपुग्दै विवाह गरेका किशोर किशोरीलाई पक्राउ गरी जिल्ला प्रहरीमा ल्याइएको हो। प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बाल विवाह अभियोगमा पक्राउ गरिएका किशोर किशोरीलाई कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। कानून अनुसार उनीहरूमाथि कारवाही गरिनेछ। प्रक्रिया अघि बढिसकेको छ। उहाँले भन्नुभयो विवाह गरेका केटा र केटी दुवैको उमेर 17 वर्ष छ। काशीराम डाङ्गीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कञ्चनपुरको पुनर्वास लगायत प्रदेश सातका विभिन्न ठाउँमा भारतसँग देखिएको सीमा विवाद कूटनीतिक रूपमा समाधान गर्न प्रदेश सरकारले केन्द्र सरकारलाई आग्रह गरेको छ। बुधबार बसेको प्रदेश मन्त्री परिषद बैठकले सीमा विवाद प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले भारतसँग कूटनीतिक पहल गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो। पुनर्वास क्षेत्रमा जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमिमा तारबार लगाउने क्रममा 13 वैशाख 13 भारतीय सीमा सुरक्षा बलले अवरोध गर्नुका साथै नेपालीले लगाएको तारबार उखलेर फालेको थियो। यस्तै कैलालीको कालाकुण्डा र फुलबारी क्षेत्रमा पनि भारतसँग सीमा विवाद देखिएको छ। सीमा विवाद समाधानका लागि गठन भएको दुई देशको संयुक्त नापी टोलीको समय थप्न समेत आग्रह गरिएको शाहले जानकारी दिनुभयो। तेजराज भट्टले आज नयाँ पत्रिकामा समाचार लेख्नु भएको छ।
प्युठान जिल्ला अस्पताल बिजुवारमा शल्यक्रियाबाट बच्चा जन्माएकी प्युठान नगरपालिका 2 दाख्खा क्वाडीकी 23 वर्षीय राधिका धामीको मृत्यु भएको छ। मंगलबार दिउँसो शल्यक्रिया गराएर सुत्केरी भएकी उहाँको बेलुका 8 बजे मृत्यु भएको श्रीमान श्रीधरले बताउनुभयो। अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तले दावी गरेका छन्। तयारी बिना शल्यक्रिया गर्दा ज्यान गएको दाख्खा क्वाडीकी विपना धामीले बताउनुभयो। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा बाँकेको नरेनापुर गाउँपालिकामा चिकित्सकको व्यवस्थापन
26 वर्षपछि डाक्टर आएको हो, जनताको उहाँको खुसी छ। अब यो डाक्टर साहब बस्नुपर्छ, अनि बसेपछि इलाज गरौँ, उहाँको म सहयोग पनि गर्छु, अनि उहाँको लागि कोठा तयार गरेपछि उहाँलाई बसाल्ने सबै हेर्छु म।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363389।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिनद्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081524034 र 98582834।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेको नरेनापुर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा केही दिन अघि चिकित्सक पठाउनु भनी अदालतले सरकारका नाममा आदेश जारी गर्यो। अदालतको आदेशपछि स्वास्थ्य केन्द्रमा एकजना चिकित्सकलाई सरकारले त्यहाँ पठायो पनि, तर उचित बासस्थान नभएको भनेर एक सातापछि चिकित्सक नेपालगञ्ज फर्किए। चिकित्सकलाई पुनः गाउँपालिकामा फर्काउन भएका प्रयास र गाउँपालिकामा निर्माण भइरहेको स्वास्थ्य केन्द्र तथा गाउँपालिकाको विकास कार्यक्रमका विषयमा कुराकानी गर्दै बाँके नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह।
कि हामी 10 दिन अगाडि डाक्टर साहब आए थियो अनि नरेनापुर जानुभयो अनि फेरि यहाँ आयो। उहाँको बस्नुको ठाउँको लागि धेरै प्रब्लम छ, त्यो मिलाइरहेको छु। उहाँको कोठा मिस्त्री लगाइदियो, उहाँको प्रमुखले आफै सब कुरो गर्नुपर्छ, त्यही लागि टाइम लाग्छ। मैले मिटिङ पनि हेर्नुपर्छ यहाँ, उहाँ जनता काम, बाटो काम, सबै काम छ, धेरै काम छ त्यहाँ, त्यही कारण टाइम लाग्छ। अनि 2-4 दिन लाग्छ, त्यो डाक्टर साहबको व्यवस्था गराइदिन्छु, डाक्टर साहब बस्ने। सबभन्दा ठुलो प्रब्लम यो छ कि यो स्वास्थ्यको बिल्डिङ छ, त्यसको पटक पटक मैले सहरीमा गएँ, इन्जिनियरसँग कुरा भयो, उहाँको हाकिमसँग पनि कुरा भयो, हाम्रो विधायक पनि गयो, हाम्रो डिडो साहब पनि धेरै मद्दत गरेको हो। अब उहाँको काम स्टार्ट भएको छ, मलाई लाग्छ कि फेरि पोइजन जस्तै अलिअलि काम गर्ने, 2-4 बुरी सिमेन्ट लगाउने, फेरि बन्द गर्ने।
अहिले पनि अब जस्तै जुन भन्नुभयो कोठाको समस्या छ, उहाँ फर्केर नेपालगञ्ज आउनु भएको छ, किन त्यो मानसिकता नै परिवर्तन नभएको हो कि त्यहाँ बस्न नमान्नु भएको हो कि अब यो विभिन्न बाहना, जस्तै अहिले कोठाको निकाल्नु, भोलि त बिजुलीको निकाल्नु होला, अर्को दिन चाहिँ अर्कै समस्या निकाल्नु होला, त्यो यो बाहना मात्रै हो कि साँच्चीकै चाहिँ उनीहरू चाहिँ यो समस्या भएको?
नै यो समस्या साँच्चै हो, म झुटो कुरा गर्दैन। बगौडाको स्थिति मलाई थाहा छ, डाक्टर साहबले व्यवस्था गरेको छ, डाक्टर साहबले पनि भने हो कि म यहाँ पुग्ने त्यहीँ बस्ने जे।
अरू पनि कर्मचारीहरू चाहिँ आफ्नो हिसाबले म्यानेजमेन्ट गरिरहेका छन्, बसिरहेका छन् होइन, अब के छ त्यहाँको बस्ने व्यवस्था चाहिँ मिलाइसक्नु भएको छ होइन?
पहिलाको व्यवस्था अब 10 वर्ष भइसक्यो डाक्टरहरूलाई उहाँ आइबालाई, अब ऊ आफ्नो सिस्टममा आइसक्यो, अब बिचरा नयाँ नयाँ छ, यहाँलाई त मैले हेर्नुपर्छ। अनि एमबिबिएस डाक्टर पनि उनको लागि एउटा कोटा त राम्रो दिनुपर्छ, यो मेरो कर्तव्य हो। अनि उहाँ डाक्टर साहबको वेलकम पनि छ, उहाँको म सहयोग पनि गर्छु, अनि उहाँको लागि कोटा तयार गरेपछि उहाँलाई बसाल्ने सबै हेर्छु म।
वर्षौँ पछि चाहिँ पुग्नुभयो, अनि एक हप्ता दस दिन जति बस्नु पनि भएको छ। यति धेरै वर्षपछि चाहिँ उहाँ पुग्दाखेरिको राप्ती पारीको जुन नरेनापुरको जुन क्षेत्रको चाहिँ स्वास्थ्यको समस्या छ, स्थानीयहरू चाहिँ भारतमा गएर चाहिँ उपचार गराइरहेको अवस्था थियो, अनि उहाँ चाहिँ 8-10 दिन चाहिँ बसेर त्यहाँका जनताहरूले चाहिँ कस्तो खालको अनुभूति गरेको यहाँले पाउनुभयो?
26 वर्षपछि डाक्टर आएको त जनताको उहाँको खुसी छ। अब यो डाक्टर साहब बस्नुपर्छ, अनि बसेपछि इलाज गरौँ, सबै ठिकै हुन्छ। उहाँको बगौडाको स्थिति जस्तै जो बाटो थिएन, बत्ती थिएन, सबै प्रब्लम छ, अब धीरे धीरे काम बढिरहेको छ।
स्वास्थ्यको अवस्था चाहिँ अब त्यही क्षेत्रमा मात्रै समस्या छ, जस्तै अब एम्बुलेन्सको समस्या छैन, बढी चाहिँ नागरिकहरू भारतमै निर्भर छन् होइन। स्वास्थ्य क्षेत्रलाई चाहिँ अझ प्रभावकारी बनाउनका लागि गाउँपालिकाले के योजना बनाएको छ?
डाक्टर साहब आएपछि उहाँको जो स्थिति थियो हाम्रो श्वासको, मेरो घरमै छ, लेकिन मलाई एकदम राम्रो नलागेको। अब डाक्टर साहब गएपछि म सबै बसेर कुरा गरौँ, कसरी मैले मिटिङ पनि राखेको हो, अनि बिजी हुने कारण 15 गते राखेको थिएँ मिटिङ, त्यो क्यान्सल गर्नु हो, अब फेरि 2 दिन अगाडि फेरि राख्ने। श्वासलाई कसरी राम्रो बनाउने यो मैले निश्चित गरेको हो। श्वास र शिक्षा दुईवटामा जसरी भने पनि जे गर्नुपर्छ म गर्छु, अबलाई राम्रो बनाउँछु। भाइ डाक्टर नआउँदा अब ठुलो मरिज भएपछि के गर्ने बिचरा, इन्डिया जानुपर्छ, नेपालको बाटो छैन, त्यही कारण सबै बाहिर आइ लखनऊ जान्छ। हाम्रो यो बाटो जोडेपछि सबै मान्छे यहाँ आउँछ, एम्बुलेन्सको व्यवस्था गरिसक्यो, 10 दिन लाग्छ आइहाल्छ, त्यो सबै काम गरिराखे छ।
अनि जस्तै जुन बिल्डिङको समस्या चाहिँ छ नि जुन नभनेको, त्यो किन यस्तो ढिलाइ गरिरहेको छ? अब सरकारसँग तपाईँ आफै माग्नुहुन्छ, त्यहाँको सरकार प्रमुख त तपाईँ आफै हुनुहुन्छ, त्यसको लागि चाहिँ त्यो ठेकेदारले कसको लापरवाही हो, त्यसलाई चाहिँ समस्या किन समाधान भइरहेको छैन? त्यो
सरकार त मात्रै सरकार हो, अनि व्यवस्था के छ सरकारको लागि? बस्ने ठाउँ छैन, मसँग एउटा कोटा छ जसमा म पनि बस्छु, मिटिङ पनि त्यसमा गर्छु, उपाध्यक्ष पनि त्यसमा बस्छ, यस्तो अवस्था छ नरेनापुरको। जो सरकारले नियम त एकदम ठिक बनाएको हो, विकास पनि खुब भइहाल्छ 5 सालमा, जो अब धीरे धीरे प्रगतिमा छ, भइहाल्छ, बिल्डिङ पनि बन्छ। लेकिन मेरा अनुरोध यो छ सरकारसँग कि श्वासको लागि एकदम हेर्नुपर्छ, ठेकेदारलाई टाइट गर्नुपर्छ, न काम गरेपछि कारवाही गर्नुपर्छ जसरी पनि ऊ भनेपछि। अनि उहाँको डाक्टर दुईटा उहाँ छ, एउटा मैले सुनेको धरबन्दी पनि आएछ, दुईटा डाक्टर एकदम स्टाफ पनि छ।
त्यहाँका नागरिकहरू जुन भन्नुभयो यहाँ बाँकी जिल्लाकै अब दुर्गम क्षेत्र हो त्यो, अब त्यो क्षेत्रमा चाहिँ थुप्रै समस्याहरू छँदैछ। अब स्वास्थ्य क्षेत्रलाई चाहिँ अझ सुधार गर्नका लागि त्यहाँका नागरिकहरूले चाहिँ के सहयोग गरिदिए भने चाहिँ अझ चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ सुधार हुनेछ र फल?
मलाई लाग्छ म आफ्नोबाट कन्फिडेन्स छ कि सरकारले मेरो मद्दत गरेपछि, नरेनापुरको लागि बजेट दिएपछि म सबै काम गर्छु। उहाँ जे प्रबन्ध, कृषिको पनि समस्या छ, श्वासको पनि समस्या छ, बाटोको पनि समस्या छ, वित्तको पनि समस्या छ, सब ठाउँमा समस्या समस्या छ। त्यहाँ शिक्षाको त एकदम जिरोै छ, त्यो त्यसमा पनि लागेको हो, काम अलिअलि बढेको हो, अब टिचर राइट टाइम भइसक्यो, अब अभिभावकलाई सम्झाइरहेछु। लेकिन मलाई लाग्छ 5 सालमा, जुन 50 सालमा नभएको हो, त यो 5 सालमा गरिदिन्छु। अगर
बाँकी नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र राकेश मिश्र। अब अर्को सन्दर्भ, बाँकीको नरेनापुरमा बुधबार भएको आगलागीमा 16 घर जलेर नष्ट भएका छन्। नरेनापुर गाउँपालिका वडा नम्बर 6 स्थित जमुनी गाउँमा भएको आगलागीमा 13 पूर्ण र 3 घर आंशिक रूपमा जलेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिनुभयो। बच्चाबच्चीले आगो खेलाउने क्रममा स्थानीय पेशकार यादव र बुद्ध धोबीको घरबाट आगलागी भएको प्रसन्नी चौधरीले जानकारी दिनुभएको छ। आगलागीमा खाद्यान्न, लता कपडा, भाँडा बर्तन, गरगहना सबै जलेर नष्ट भएको पीड़ितले बताएका छन्। वर्षाती धोबीले आफ्नो घरमा राखेको 2 लाख भारतीय रूपियाँ समेत जलेको बताउनु भएको छ। आज दैनिक नेपालगंजमा समाचार प्रकाशित छ।
डुल्पाको सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिमचितुवाको गणना शुरू भएको छ। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिमचितुवा गणना शुरू गरेको हो। विश्व वन्यजन्तु कोष सेफोक्सुन्डो निकुञ्ज हिमचितुवा संरक्षण समितिका प्रतिनिधि सहित 33 जनाको टोली 13 वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट गणनामा निस्केको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
पञ्चदेवल विनायक नगरपालिका 9 धानाकोटकी 22 उर्मिला टमटाको मृत्युको निष्पक्ष छानबिनको माग गरिएको छ। उनका आफन्तले घरभन्दा टाढा शव फेला परेकाले हत्या भएको हुन सक्ने बताएका छन्। परिवारले हत्याको शंका गरेका छन्। नगरपालिकाकी उपप्रमुख अम्बिका चलाउनेले बताउनु भएको छ। प्रहरीले घटनाबारे बुझ्न भन्दै स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ। घटना शंकास्पद भएकाले स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको अनुसन्धान भइरहेको डीएसपी दधिराम नेउपानेले जानकारी दिनुभएको छ। आज कान्तिपुरमा समाचार प्रकाशित छ।
यो अछामको खबरपछि अब बाजुराको खबरतर्फ लागौं। संघीय सरकारले पठाएका प्रशासकीय अधिकृतलाई स्थानीय सरकारले स्वीकार नगरेपछि विवाद भएको छ, जसले गर्दा बाजुराको त्रिवेणी नगरपालिका दुई सातादेखि ठप्प छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वीरबहादुर अयडीलाई त्रिवेणी पठाएको थियो। मन्त्रालयले 19 चैत 2074 पठाएको पत्रमा प्रशासकीय अधिकृत नआएसम्म दैनिक कामकाज गर्ने अयडीलाई जिम्मेवारी दिइएको छ। गगन अयडीले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा दाइजो प्रथाको अन्त्य कसरी?
छोरीलाई पढाउनु पर्छ, दाइजो भन्दा लेखाइ पढाइ नै ठुलो भन्नेसम्म पुर्याएर उनीहरूलाई पढाइदिएपछि दाइजो प्रथा बिस्तारै अन्त्य गर्न सकिन्छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। दाइजो प्रथा सभ्य समाजका लागि अभिशाप हो भन्दा कसैको दुई मत नहोला। विशेषत नारी हिंसा र अपमानसँग जोडिएको यो प्रथा नेपाली समाजमा पनि क्रमशः झाँगिँदै जान थालेकाले अहिले सर्वत्र चिन्ता बढेको छ। दाइजो नल्याएको, कम ल्याएको भनेर नारीमाथि परिवारबाट हुने हिंसा र अपमानका घटना सार्वजनिक हुनुले पनि दाइजो प्रथाको अन्त्य अब हामी सबैले मिलेर गर्न जरुरी छ भनिएको छ। तर कसरी? सुनौ, सहकर्मी रजनी योगीले संकलन गर्नुभएको आजको नागरिक आवाज।
नरवाद थापा, यसको लागि त सबभन्दा पहिलो प्रथम त तपाईँको शिक्षाको कमीको कारणले गर्दा पनि यो भइरहेको छ, र शिक्षा नै छैन त्यस कारणले गर्दा तिनीहरूको भावनै तिनीहरूको चाहिँ अब त्यो किसिमको चाहिँ दिनुपर्छ अथवा चाहिँ दिनु हुँदैन भन्ने कुरा नै जानकारी छैन, त्यसको कारणले पनि त्यस्तो भइरहेको छ। र अब रूढीवती आफ्नो कल्चर छ त्यसलाई छोडेकै छैन, अहिलेसम्म केही परिवर्तन गर्नुपर्छ भन्ने भावनै राखेको छैन, त्यस कारणले पनि त्यस्तो भइरहेको।
मेरो नाम सीता पौडेल। दाइजो प्रथा अन्त्य गर्नलाई सर्वप्रथम त जनचेतनामूलक कार्यक्रमहरू टोल टोलमा गएर चलाउनुपर्छ होइन, त्यसपछि शिक्षित भइसकेपछि छोरालाई भन्दा पनि छोरीलाई पढाउनुपर्छ, दाइजो भन्दा लेखाइ पढाइ नै ठुलो भन्नेसम्म पुऱ्याएर उनीहरूलाई पढाइदिएपछि दाइजो प्रथा बिस्तारै अन्त्य गर्न सकिन्छ, एकैचोटि त सकिन्न।
राजेन्द्रबाट समझदारी हुनु पऱ्यो नि, एक आवाजमा अरूसित समझदारी गर्नु, यो शिक्षाको कमीले पनि त्यस्तो हुन्छ, त्यो शिक्षित हुनु पऱ्यो, सिकाउनु पनि पऱ्यो नि अभिभावकहरूले।
केशव पोखरेल। अब मेरो विचारमा त भागी विवाह गर्नुपर्छ, भागी विवाह गरेपछि होइन अब दाइजो पनि पर्दैन, सोही इच्छा अनुसार केटाकेटीले बिहा गर्नु, त्यसपछि दाइजोको जरुरतै पर्दैन। यसको अब बिहा गर्ने होइन, केटा पनि आफूमा आत्मनिर्भर हुनु पर्यो होइन, अनि पछाडि उसले आफ्नो परिवारलाई पनि बुझाउन सक्नु पर्यो, अब आएर घर परिवारमा राम्रोसँग बस्दियोस् होइन, त्यो दाइजो नै ठुलो कुरा होइन होइन, अहिलेको जमानामा आफै पनि कमाउन सकिन्छ।
निलम खेतान, दाइजो प्रथा अन्त गर्नको लागि दाइजो पटक्कै नदिने, छोरीलाई पढाउने, पढाएर त्यसलाई आफ्नो खुट्टामा उठाउने, अनि यस्तो केटासँग बिहा गर्ने उसको कि आफ्नै मेहनतले उसले कमाएर, किनभने पढाएर हामीले छोरीलाई पढाउँछौँ लेखाउँछौँ होइन, अनि त्यसपछि किन दाइजो दिन किन चाहियो हामीलाई।
सरला विष्ट, दाइजो प्रथा अन्त्य गर्नलाई सर्वप्रथम त अब अहिले चाहिँ दाइजोको प्रथा अन्त्य गर्ने भनेर मात्रै भनिएको छ, त्यो भन्दा पनि विकराल रूप लिइरहेको छ। सर्वप्रथम त टोल टोलमा गएर होइन, अब भनौँ न अलिकति पिछडिएका वर्गहरूमा गएर जनचेतनामूलक कार्यक्रमहरू गर्ने र छोरा छोरी भेदभाव नगरेर सबैलाई बराबर हिसाबले पढाउने र उनीहरूलाई आफ्नो खुट्टामा सक्षम बनाउने, अब हाम्रो पिँढी भन्दा पनि हाम्रो छोराछोरीको पिँढीमा चाहिँ दाइजो प्रथा अन्त्य हुन सक्छ।
सरकारले सिन्डिकेट खारेज गर्ने भन्दै यातायात व्यवसायी समितिहरू नवीकरण नगर्ने घोषणा गरेपछि आन्दोलित व्यवसायीहरूले निकासका लागि प्राधिकरण गठनको माग गरेका छन्। बुधबार नेपालगंजमा सामूहिक पत्रकार सम्मेलन गरी बाँकेका व्यवसायीहरूले निकासका लागि सरकारवालाहरू सम्मिलित अध्ययन समिति बनाउने र त्यसको सिफारिशको आधारमा बन्ने जुनसुकै नीति पनि आफूहरूलाई मान्ने हुने बताए। यातायात प्राधिकरण गठन गरेर यसको सही निकास दिन सकिन्छ। पत्रकार सम्मेलनमा दैनिक नेपालगंजको प्रश्नलाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य मनप्रसाद आचार्यले बताउनुभयो, दैनिक नेपालगंजमा खबर प्रकाशित छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ। उहाँले सीमान्तकृत र लोपोन्मुख समुदायका लागि आय आर्जन र रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभयो। नागरिक पश्चिमेलीमा खबर छ।
तीव्र गतिमा समृद्धि हासिल गर्नका लागि सरकारले सूचना प्रविधिलाई गाउँगाउँसम्म पुर्याउनु पर्ने धारणा राखिएको छ। कम्प्युटर एसोसिएसन नेपाल क्यान बर्दियाले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसरमा बुधबार गुलेरियामा आयोजना गरेको र र्याली पछिको कोणसभामा बोल्दै बर्दिया अध्यक्ष निम थापाले वर्तमान सरकारले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको हो। दैनिक नेपालगंजमा खबर प्रकाशित छ।
बजेट अभाव देखाउँदै सरकारले रकम पठाउन छाडेपछि रोल्पा जिल्लाका निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन्। करोडौंको ठेक्का जिम्मा लिएका निर्माण व्यवसायीले आफ्नो लगानीमा ठूलो रकम खर्चेर सरकारी काम गरे पनि भुक्तानी नपाएको गुनासो गरेका छन्। दिनेश सुवेदीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
र प्रदेश सातले प्रदेश नम्बर दुईलाई 24 रनले हराउँदै बुधबार मनमोहन स्मृति अन्तरप्रदेश युनियन 16 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा त्रिवी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर 7ले 30 ओभरमा 7 विकेट गुमाएर 208 रनको विशाल योगफल खडा पार्यो। प्रत्युत्तरमा प्रदेश नम्बर 2ले 9 विकेट गुमाएर 189 रन मात्रै जोड्दा प्रदेश नम्बर 7 च्याम्पियन बनेको हो। आज नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
बाँकेलाई खुला दिशा मुक्त घोषणा गर्न वार्षिक लाखौं खर्च। बर्दिया राष्ट्रिय निकुञ्जभित्र नदी जन्य पदार्थ उत्खनन गरी निकासी गर्ने तयारी।
कर्णाली प्रदेशको हिमाली क्षेत्रका डिपोमा चामल अभाव। फेरि बबै डाइभर्सन आयोजनामा लागेको ताला खुल्यो।
बाल विवाह गर्ने रोल्पाका एक जोडी विवाह मण्डपबाटै पक्राउ। सीमा विवाह समाधान गर्न केन्द्रलाई प्रदेश सात सरकारको आग्रह।
र प्युठानको जिल्ला अस्पतालमा एक सुत्केरीको मृत्यु। डोल्पामा लोपोन्मुख वन्यजन्तु हिमचितुवा गणना सुरु। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सृजना र म सावित्री विदा हुन्छौ। आज वैशाख 20 गते बिहिबार, मे 3 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्यूज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।